أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين وصلى الله على محمد وآله الطاهرين اللهم صل على محمد وآل محمد وعجل فرجهم اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا اللهم صل على محمد وآل محمد وعجل فرجهم السلام عليك أيها العبد الصالح المطيع لله ولرسوله ولأمير المؤمنين والحسن والحسين صلى الله عليهم وسلم. الحمد لله رب العالمين. خدا کا شکر ہے کہ ہم نے کل سے باقاعدہ سیرت اصحاب و انصار امام حسین علیہ السلام کا آغاز کیا, اس مقصد سے کہ ہم یہ دیکھنا چاہتے ہیں کہ آیا ہم انصار امام حسین علیہ السلام کو زمانۂ غیبت کبریٰ امام زمان کے اندر رہتے ہوئے آج کے 2020 اور 21ویں صدی کے زمانے میں کیا ہم ان رول ماڈلز کو اپنا سکتے ہیں ایز اے رول ماڈل یا نہیں. کیوں؟ کیونکہ ہم نے یہ بات کی تھی کہ امام زمانہ علیہ السلام کو جو انصار اور اعوان جو ناصر درکار ہیں وہ وہی ناصر ہیں, اسی سنخ کے ناصر ہیں جو امام حسین علیہ السلام کے ساتھ کربلا میں شہید ہوئے. اسی وجہ سے ہم نے یہ نتیجہ دیا تھا کہ ظہور کے اندر اور ظہور میں امام زمانہ علیہ السلام کی تشریف آوری میں کربلا کے ایک ایک شہید کا رول بنتا ہے. وہ رول اس طرح سے بنتا ہے کہ میں اور آپ جو کہ مسلمان ہیں شیعہ ہیں آئیں, ان رول ماڈلز کو اپنے وجود میں لے کر آئیں, ان کی صفات کو اپنے وجود میں بلڈ کریں, تب جا کر ہم امام زمانہ علیہ السلام کی تشریف آوری کے لیے کوئی نہ کوئی رول ادا کر سکتے ہیں. اب ہم نے جو شروع کیا تھا, جس ہستی مبارک اور جس نورانی ہستی سے ہم نے آغاز کیا تھا, وہ ان کا نام ہے حضرت عباس ابن علی, یعنی حضرت ابو الفضل العباس قمر بنی ہاشم علیہ السلام. ایک میں آپ کو ایک کلی نقطہ بتا دوں, اس کے بعد ہم آتے ہیں حضرت عباس علیہ السلام کی زندگی میں. وہ نقطہ یہ ہے کہ دیکھیں, جتنے بھی اولیاء خدا ہیں خصوصاً حضرت عباس علیہ السلام جو کہ ولی خدا ہیں اور اولیاء خدا کے اس پیک پر اس اوج پر قرار پاتے ہیں, یہ ایک نقطہ مشترک ہے, ایک کامن پوائنٹ ہے جو ہمیں تمام اولیاء خدا میں نظر آتا ہے. وہ کیا ہے؟ اس کو ہم کہتے ہیں ولایت مداری. دو لفظ ہیں, ٹھیک, مرکب, ولایت مداری. کیا مطلب ولایت مداری؟ یعنی ایک شخص جو کہ مسلمان ہے, خاص طور پہ خصوصاً شیعہ کی ہم اگر بات کریں تو وہ ولایت مدار ہوتا ہے. ولایت مدار اس کو ہونا چاہیے, ہم سب کو ولایت مدار ہونا چاہیے, یعنی مجھے اور آپ کو, ہم سب کی زندگیوں کو ولی کے ارد گرد ہماری زندگیوں کو گھومنا چاہیے. صحیح, میری اور آپ کی زندگی کے جتنے بھی پہلو ہیں, چاہے وہ سوسائٹل پہلو ہو, چاہے وہ اکنامیکل پہلو ہو, چاہے وہ ایز اے اسٹوڈنٹ ہو, ایز اے جاب, ایز اے بزنس مین, جو بھی ہمارا پروفیشن ہے, ہمارے 24 گھنٹے, نہ صرف پروفیشن بلکہ ہمارے سارے کام, ہماری ساری فعالیتیں اور ایکٹیویٹیز ولی کے ارد گرد گھومنی چاہیے. اگر اس میں ہم کامیاب ہو گئے تو میں اور آپ کہلا سکتے ہیں ولایت مدار. صحیح, جس کی زندگی ولی کے مطابق زندگی اس کی چلتی ہے, ولی کے ارد گرد گھومتی ہے, اس کو ہم کہتے ہیں ولایت مدار. جتنے بھی اولیاء خدا ہیں وہ سب ولایت مدار ہیں. اب یہاں پر اگر میں ایک اور لفظ لے کر آؤں جو کہ تفسیر کرتا ہے اس ولایت مداری کی, या आप यूं कहें कि विलायत मदारी का वो सेंट्रल पॉइंट क्या है? सही, उसको हम कहते हैं इताअत। तमाम औलियाए खुदा अपने अइम्मा की इताअत में आगे होते हैं, पीक और औच पर होते हैं। अब आप देखें, मैंने और आपने ये हदीसें कितनी दफा सुनी है। मसलन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत सलमान फ़ारसी के बारे में, अलैहिस्सलाम के बारे में क्या फरमाया कि सलमान हम अहलुल बैत में से हैं, हम अहलुल बैत में से। ये बहुत बड़ा मकाम है। अब आप देखें अमीरुल मोमिनीन अलैहिस्सलाम जब को जब इमामत और विलायत मिली और नबी अकरम सल्लल्लाहु अलैहि वआलिहि वसल्लम के जाने के बाद इस दुनिया से, देखें आप 25 साल इमाम महरूम रहे खिलाफत से, इमामत से, गवर्नमेंट से। तो इमाम ने यहां पर क्या किया? इमाम आया खामोश बैठे रहे? नहीं, इमाम वॉज नॉट साइलेंट। सही, इमाम ने मुख्तलिफ एक्टिविटीज अंजाम दी कि ये खुद एक मुस्तकिल और एक सेपरेट मौजू है। लेकिन आप देखें मुख्तलिफ अफराद की इमाम ने तरबियत पाई, मुख्तलिफ असहाब और अंसार को इमाम ने जहद दी कि तुम्हें ये काम करना है। मिसाल के तौर पर हजरत सलमान को अमीर अल मोमिनीन ने कहा कि आप जाएं और फला कंट्री की या फला शहर की जो है हुकूमत संभाल लें। मिसाल के तौर पर अगर अब मुझे शायद, हाँ, खलीफा सिवम के दौर में है ज्यादातर जहां तक मेरे जहन में है, या शायद उससे पहले, जो भी हो वो उतना प्रॉब्लम नहीं है। लेकिन आप देखें खलीफा सिवम या दोवम के जमाने में अमीर अल मोमिनीन सलमान फारसी को कहते हैं, यानी इमाम अली अलैहिस्सलाम सलमान फारसी को कहते हैं कि तुम जाओ, अगर तुम्हें मौका मिल रहा है तो तुम जाओ, मसलन मदाइन की गवर्नमेंट को तुम संभालो। ठीक है, देखें सलमान फारसी ने इमाम अली यानी अपने वली के कहने पर मदाइन की हुकूमत संभाली। अगरचे खलीफा खलीफा दुवम थे, खलीफा सिवम थे, वॉट एवर हुएवर, लेकिन यहां पर बाज ऐसे अफराद हैं जो अमीर अल मोमिनीन को अपना वली मानते हैं, क्यों? क्योंकि वो जानते हैं गदीर कुम में क्या ऐलान हुआ था। खैर, हमने इसको डिस्कस किया था सेकेंड या थर्ड लेक्चर में। देखें तो लिहाजा आप देखें यहां पर सलमान विलायत मदार हैं। मैं ये कहना चाह रहा हूं आपसे, विलायत मदारी महज इताअत, 100% मुतीअ अमीर अल मोमिनीन के। इसी तरह हजरत हुजैफा हैं और इसी तरह मालिक अश्तर हैं। खुद मालिक अश्तर को भी रहमतुल्लाह अलैहि को अमीर अल मोमिनीन ने खलीफा दुवम सिवम के जमाने में मुख्तलिफ काम दिए और मालिक अश्तर ने बिदून चूनो चिरा, बगैर किसी मुश्किल के, बगैर किसी नाफरमानी के, 100% इताअत का मुजाहिरा करके इमाम अली की इताअत की और विलायत मदारी का सबूत दिया। तो आप देखें ये एक कॉमन पॉइंट है तमाम औलिया खुदा के अंदर। अब हम आते हैं हजरत अब्बास इब्न अली अलैहिस्सलाम की जिंदगी में कि हजरत अब्बास भी विलायत मदार थे। अब जो हमने सुना है या पढ़ा है हजरत अब्बास के बारे में वो ज्यादातर करबला के अंदर, करबला से मुतालिक हमने हजरत अब्बास के बारे में सुना है। लेकिन मैं इंशाल्लाह इन दो या तीन लेक्चर्स में इंशाल्लाह तारीख से हम देखेंगे कि हजरत अब्बास ना सिर्फ करबला बल्कि करबला से पहले अमीर अल मोमिनीन अलैहिस्सलाम के जमाने में भी विलायत मदार थे और इमाम हसन अलैहिस्सलाम के जमाने में भी विलायत मदार थे। ठीक, अब मुझे और अगर और आपको अगर हमें वो कोई ऑथेंटिक, कोई टेक्सचुअल, कोई रिवायत हमें अगर देखनी है जो हजरत अब्बास की विलायत मदारी को बताती है, तो हमारे पास सबसे बेहतरीन सोर्स खुद ज़ियारत नामाए हजरत अब्बास से अलमदार है। वो ज़ियारत नामा किसने पेश किया है? खुद इमाम सादिक अलैहिस्सलाम ने। देखें किस कदर अइम्मा अलैहिस्सलाम ने हमें फ्री ऑफ कॉस्ट, मुफ्त में हमें इस कदर मारिफत और मारिफ के सोर्सेज और दीन को और दीन के औलिया को समझने के सोर्सेज हमारे लिए फ्री ऑफ कॉस्ट फराहम किए हैं। सही, हमें कदर करनी चाहिए अपने अइम्मा की। कोशिश करें हम कुछ, यानी हम अगर बहुत बड़ा भी काम कर ले अपनी नज़र में, हम ये समझते हैं कि हमने कोई सोशल मीडिया पे स्टेटस शेयर कर लिया, कोई वॉलपेपर लगा लिया, कोई हदीस फॉरवर्ड कर दी, तो शायद हमने कोई हक अदा किया। नहीं, असलन ऐसा नहीं है। हम जितना भी करें अइम्मा के दीन को फैलाने के लिए, हमने कम किया है। क्यों? ये इस बात का उस वक्त हमें एहसास होगा कि हमने हक अदा नहीं किया है, कि जब हम खुद अइम्मा की हिस्ट्री को दुरुस्त तज्जिया करेंगे, दुरुस्त जाएं उस जमाने में, देखें मसलन आप जाएं तहकीक करें इमाम सज्जाद अलैहिस्सलाम के जमाने में क्या हुआ, कैसा माहौल था। हुकूमत वक्त ने, तागूत वक्त ने ऐसा माहौल बना दिया था इमाम सज्जाद अलैहिस्सलाम की जिंदगी में कि मुश्किल से शियों को इमाम से इर्तिबात और कनेक्शन बनाने का मौका मिलता था। असलन मुमकिन नहीं था उस जमाने में, लेकिन फिर भी आप देखें इमाम सज्जाद ने क्या कारनामा अंजाम दिया है। जब इमाम हुसैन अलैहिस्सलाम शहीद हो जाते हैं तो रिवायत के अंदर हमें ये अल्फाज मिलते हैं कि 3 या 4 शिया फकत मौजूद थे इमाम हुसैन की शहादत के बाद, यानी इमामत इमाम सज्जाद अलैहिस्सलाम का पहला दिन है, और कितने शिया हैं इमाम के पास? 3 या 4 हैं। लेकिन यही इमाम सज्जाद अलैहिस्सलाम जब शहीद होते हैं और इमाम बाकिर अलैहिस्सलाम की इमामत का पहला दिन आता है, तो ये 3 शियों के बाद कितने शिया बन जाते? 50,000 शिया। अब आप बताएं, एक तरह से हुकूमत ताहूत ने उस जमाने में असलन कोई चांस नहीं छोड़ा था इमाम सज्जाद के लिए कि आप कोई रابطہ क्रिएट कर सकें अपने शियों के साथ। अगर आप कोई तबलीग करना चाहते हैं, हम आपको यह काम नहीं करने देंगे। फिर किस तरह इमाम सज्जाद अलैहिस्सलाम ने 3 शियों के से लेकर मसलन 50,000 शियों में बदल दिया? ये कैसे पॉसिबल था? ये कैसे इमाम ने यह कारनामा अंजाम दिया? सही। अब आप देखें, इसी उन कारनामों में से एक कारनामा जो तमाम अइम्मा ने, खुसूसन इमाम सज्जाद अलैहिस्सलाम से लेकर इमाम अस्करी अलैहिस्सलाम तक, एक बहुत बड़ा कारनामा जो अंजाम दिया वो है जियारत नामों के जरिए और दुआओं के जरिए मआरिफ अहलुल बैत अलैहिस्सलाम को और हक्कानियत अहलुल बैत अलैहिस्सलाम को इन जियारत नामों के जरिए पेश किया है। जितनी खुदा शनासी आपको दुआए अरफा इमाम सज्जाद अलैहिस्सलाम में, दुआए अरफा इमाम हुसैन अलैहिस्सलाम में और सहीफ़ सज्जादिया में और दीगर दुआओं में आपको नजर आएगी, और कहीं आपको नहीं मिलेगी। अगर आप अपने इमाम को शनाख्त करना चाहते हैं, इमाम को पहचानना चाहते हैं कि मैं मसलन मैं इमाम जमाना का मोताकिद हूं, अब इमाम जमाना की क्या फालियत है, क्या एक्टिविटीज है, हु इज इमाम जमाना, इमाम की क्या सिफात होती हैं, इसके लिए इमाम हादी अलैहिस्सलाम ने आपको जियारत जामिया कबीरा फराहम की है। पढ़ें उसको, देखें उसमें क्या मारिफत अजीम मौजूद है अइम्मा के बारे में। इसी तरह मुख्तलिफ आवानों अंसार व शुहदाए करबला की पहचान के लिए हमारे पास ये ज़ियारत नामे मौजूद हैं, खुसूसन हजरत अब्बास अलैहिस्सलाम के बारे में इमाम सादिक अलैहिस्सलाम ने देखे एक मुफस्सल ज़ियारत नामा हमारे लिए फराहम किया है कि जो किताब कामिलु ज़ियारात में ये ज़ियारत दर्ज हुई है। देखें मैं इसका पहला जुमला आपकी खिदमत में पेश करता हूं, और देखें यहां पर विलायत मदारी का क्या यहां पर बेहतरीन तरीके से जिक्र किया है इमाम सादिक अलैहिस्सलाम ने हजरत अब्बास के बारे में। इमाम सादिक अलैहिस्सलाम यूं शुरू करते हैं, अस्सलामु अलैका अय्युहल अब्दु सालिह अल्मुतीउ लिल्लाही वलि रसूलिही वलि अमीरिल मुमिनीन वल हसन वल हुसैन। देखें इमाम सादिक अलैहिस्सलाम जिस कलमे से, जिस वर्ड से हजरत अब्बास को पहचानवा रहे हैं वो है अलमुतीअ। अब आए आप इसका चार्ट बनाएं, अलमुतीअ यानी हजरत अब्बास किस किस के मुती रहे हैं। देखें अलमुती अलमुतीउ लिल्लाह, सही। इसके बाद आए अलमुतीउ लिरसूल ही, देखें हजरत अब्बास इमाम नबी अकरम की रहलत के बाद मुतवल्लिद हुए हैं, सही, तो यहां पर कैसे हम कह सकते हैं कि अलमुतीउ रसूली, इसका क्या मतलब है? इसका मतलब जो हमारे उलमा व बुजुर्गान दीन, के खुदा इन सब को हिफ्स फरमाए और खुदा इन सब को लंबी उम्र अता फरमाए और खुदा इनकी इल्मी व अमली व मादी व मानवी तौफीकात में इजाफा फरमाए, के उलमाए कराम ये तफसीर फरमाते हैं कि अलमुती ओले रसूली यानी वो तमाम वाजिबात जो कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हम सब के लिए, मुसलमानों के लिए बयान किए, हजरत अब्बास अलैहिस्सलाम इन तमाम वाजिबात पर कारबंद थे और पाबंद थे। इसी तरह ना सिर्फ वाजिबात, हत्ता वो मुस्तहबात जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बजा लाते थे और खास औलियाए खुदा के लिए वो मुस्तहबात मखसूस थे, वो मुस्तहबात और वो सुन्नतें भी हजरत अब्बास बजा लाते थे और अंजाम देते थे। तो इस एतबार से हजरत अब्बास अलैहिस्सलाम अल-मुतीउ रसूल ही। इसी तरह देखें अल-मुतीउ अमीरुल मोमिनीन। अब अमीरुल मोमिनीन अलैहिस्सलाम के जमाने में हजरत अब्बास ने 14 साल 14 इयर्स जिंदगी गुजारी, यानी अगर आप नौजवानी से ही ले लें, जब हजरत यानी नौजवानी का जो टाइम होता है वो 10 साल से आगाज होता है 15 साल तक, उसके बाद फिर जवानी का आगाज होता है। तो इस 10 साल की उम्र से लेकर 15 साल की उम्र तक हजरत अब्बास अलैहिस्सलाम कामिलन मुती थे अमीर अल मोमिनीन के, और अलबत्ता ना भी उनवाने बाप, अगरचे हजरत अब्बास के वाले अमीर अल मोमिनीन हजरत अब्बास के वालिद थे, लेकिन यहां पर हम एज अ वली बात कर रहे हैं, एज अ विलायत मदार बात कर रहे हैं। हजरत अब्बास ना फकत एज अ बेटा अमीर अल मोमिनीन के मुती थे, बल्कि एज अ वली अमीर अल मोमिनीन के मुती थे और इताअत करते थे। इंशाल्लाह इसके बारे में हम डिस्कस करेंगे, इसी दौर के बारे में। देखें आगे इस ज़ियारत में क्या आ रहा है। अस्सलामु अलैका अय्युहल अब्दुस सालिह अल-मुतीउ लिल हसन। इमाम हसन अलैहि सलाम के जमाने में भी हजरत अब्बास कामिलन मुती थे, हजरत इमाम हसन मुश्तबा की जानिब। जितनी भी किताबें जो हजरत अब्बास के बारे में लिखी जा चुकी हैं, उस उन किताबों में एक एतराज भी आपको नहीं मिलेगा कि हजरत अब्बास ने नऊज़ु बिल्लाह इमाम हसन मुज्तबा की नाफरमानी को, असलन नहीं। देखें इमाम हसन के जमाने में जो यानी जो बड़ा वाकया पेश आया वो क्या था, खुद सुलह है इमाम हसन मुआविया के साथ। बहुत सारे लोगों ने एतराज किया इमाम हसन को कि ये आपने क्या किया, मुआविया के साथ आपने आपने जो है सुलह कर ली, आपको तो जंग लड़नी चाहिए। लेकिन यहां पर आप देखें इमाम वली इमाम हसन मुज्तबा हजरत अब्बास ने एक कलमा एतराज नहीं किया इमाम हसन के सामने। अलमुतीउ लिल हुसैन, हजरत अब्बास इमाम हुसैन की विलायत मदारी में मुती महज थे। इंशाल्लाह इसके ऊपर आएंगे, जो हमारा मेन फोकस है वो यही है कि हम आए टाइमलाइन के जरिए इंशाल्लाह डिस्कस करेंगे कि अमीर अल मोमिनीन के जमाने में किस तरह वो हजरत अब्बास मुती थे और इमाम हसन के जमाने में इमाम हुसैन अलैहिस्सलाम के जमाने में। अब हम इससे पहले कि हम आए इमाम अली के जमाने में, मैं कुछ आपके सामने बायोग्राफिकल नुकात और जिंदगी नामे के जो नुकात हैं वो आपके सामने पेश करता हूं कि जिस तरह हम तरतीब से चलते, मसलन फलां शख्सियत की माँ कौन थी, उसका बाप कौन था और उसकी क्या फैमिली खसूसियात थी, वो इंशाल्लाह हम देखते हैं हजरत अब्बास के मुताल्लिक। अलबत्ता इससे पहले कि हम दाखिल हों बाकायदा खसूसन हजरत अब्बास अलैहिस्सलाम से इजाजत लेते हैं, इज़्ने दुखूल मांगते हैं कि वो हमें इजाजत दें कि हम सिद्क और सफा और सच्चाई के साथ इस बहस में और इन मतालिब को पेश कर सकें और सिद्ध को सफा और सच्चाई के साथ इस बहस से खारिज हो सकें। ठीक, और दुआ हजरत अब्बास अलैहिस्सलाम से दरख्वास्त भी है कि वो हमारे लिए दुआ करें। देखें हजरत अब्बास के वालिद का नाम अमीर अल मोमिनीन अली इब्न अबी तालिब सलावातुल्लाही वसलामुहु अलैह। हजरत अब्बास की वालिदा का नाम उम्मुल बनीन अलैहिस्सलाम थी। देखें हजरत उम्मुल बनीन वो खातून है, वो अजीब व गरीब कमालात पर फाइज खातून है कि मशहूर थी अपने मुख्तलिफ कमालात के अंदर। मिसाल के तौर पर हजरत उम्मुल बनीन शुजाअत के अंदर मारूफ थी, फसाहत यानी जबान की जो फसाहत है, ज़ाहिर सी बात है आप जानते हैं जबान अरबी की जो खास बात है जो मुख्तलिफ जबानों में नहीं है वो क्या है, उसकी फसाहत और उसकी बलागत। और कुरान मजीद का मोजज़ा भी उसकी जबान में है, उसकी फसाहत और बलागत में है। हजरत उम्मुल बनीन अलैहिस्सलाम का जो एक बहुत बड़ा कमाल था वो उनकी फसाहत थी, और एक बहुत बड़ा कमाल हजरत उम्मुल बनीन का जो उन्होंने मुख्तलिफ मौकों पर मुख्तलिफ मुनासिबतों से इस सिफत का मुजाहिरा किया वो ये थी सिफत। वो कौन सी थी सिफत, देखें हजरत उम्मुल बनीन शिद्दत से अहलुल बैत अलैहिस्सलाम से मोहब्बत रखती थी, शिद्दत से, यानी ये किताबों के अल्फाज हैं, हमारी तारीखी किताबों के अल्फाज हैं कि हजरत उम्मुल बनीन अलैहिस्सलाम शदीद मोहब्बत रखती थी तमाम अहलुल बैत अलैहिस्सलाम से। अब हमें जो यहां पर नुकात बयान करने हैं, खास तौर पर आप देखें बाप भी सालेह अमीर अल मोमिनीन जैसा बाप और माँ भी सालेहा, जब बाप भी साले हो और माँ भी सालिहा हो तो नतीजे में जो बच्चा पैदा होता है, जो फर्जंद पैदा होता है वो भी साले होता है। सही, यानी इतना, यानी हमें एक्सपेक्टेशन नहीं रखनी चाहिए कि अगर बाप बहुत तरबियत याफ्ता है लेकिन माँ अगर तरबियत याफ्ता ना हो तो बच्चा भी हतमन जो है वो आली सिफात समेत पैदा होगा, जिसको हम जेनेटिक्स कहते हैं, जेनेटिकल तौर पर जो सिफात एक बच्चे के अंदर दाखिल होती हैं रहम मादर के अंदर पैदाइश से पहले। देखें ये इसके लिए हमें बहुत, यानी यहाँ पर बहुत सारे टॉपिक्स अब खुलते हैं तरबियती एतबार से, ठीक, कि हमें जब अपने बच्चों की जब शादी करवानी होती, खास तौर पर ये नुकता माँ बाप के लिए बहुत अहम है, सही, कि जब आप अपनी लड़की के लिए किसी लड़के की तलाश में होते हैं, किसी शौहर की तलाश में होते हैं कि ये मसलन ऐसा मसलन शौहर होना चाहिए, तो आप देखें यहां पर उसकी सिफात क्या है। नॉर्मली हमारे माशरे के अंदर जो वैल्यू सिस्टम है, जो क्राइटेरिया सिस्टम है किसी रिश्ते के लिए, किसी रिश्ते को ढूंढने के लिए, वो अनफॉर्चुनेटली उस इस्लामी उसूलों के मुताबिक नहीं है। ज्यादा से ज्यादा अगर हम इस्लामी उसूलों का बहुत अगर ख्याल रखते हैं तो क्या है कि अच्छा अखलाक होना चाहिए, बस काफी है, अच्छा अखलाक होना तो काफी नहीं है भाई। अगर आपको अपनी लड़की के लिए किसी लड़के को तलाश करना है तो यहां पर आपको बहुत सारी चीजें देखनी है, यहां पर आपको उसके मां बाप का बैकग्राउंड देखना जरूरी है, यहां पर आपको उस लड़के की कुछ खास सिफात देखना जरूरी है। मिसाल के तौर पर आप ये देखें कि ये लड़का जो है आया इसके दोस्त ठीक हैं, किन दोस्तों के साथ घूमता ही है, आया ये लड़का नमाज अव्वल वक्त पढ़ता है, फजर पे बेदार होता है, ऐसा तो नहीं कि फजर पे हमेशा इसको उठाना पड़ता हो, कहीं ऐसा तो नहीं है। अगर आप इन चीजों को चेक ना करें, ये तो मैंने आपको बहुत ही छोटी चीजें बताई हैं, ये भी नहीं देखी जाती हमारे माशरे के अंदर, अगर हम ये भी देख लें तो शायद हमारा माशरा बहुत आली माशरा बन जाए, अगर हम इन क्राइटेरियाज के साथ रिश्तों को ढूंढना शुरू करें अपने बच्चों के लिए। लेकिन आप देखें हजरत उम्मुल बनीन, अब हम मैं आपको यहां वाकया भी पेश कर देता हूं कि किस तरह अमीर अल मोमिनीन अलैहिस्सलाम की शादी हुई और इज्दिवाज हुआ उम्मुल बनीन अलैहिस्सलाम के साथ। देखें जब हजरत, अब आप देखें यहां पर वाकया इस तरह से कि अमीर अल मोमिनीन अलैहिस्सलाम जब हजरत जहरा सलामुल्लाह अलैहा की शहादत हुई तो उसके बाद, इस शहादत के बाद अमीर अल मोमिनीन ने उमामा बिनते जैनब के साथ शादी की। उमामा बिनते जैनब कौन थी, उमामा या इमा, अब देखें या अब ये तलफ्फुज़ के अंदर भी इख्तलाफ अकवाल मौजूद है कि क्या उमामा है या अमामा है, लेकिन जो भी है खैर हम उमामा ही कह लेते हैं। उमामा बिनते जैनब दर हकीकत हजरत जहरा सलामुल्लाह अलैहा की बहन थी, सही, यानी जैनब दुख्तर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम। तो उमामा जो है वो जैनब की बेटी थी और अमीर अल-मोमिनीन ने उमामा से शादी की थी। और फिर उमामा, अब ये भी अब तारीखी अब नुकात हैं कि आया हजरत जहरा की शहादत के फौरन बाद आया अमीर अल-मोमिनीन ने उमामा से शादी की या नहीं की, ये एक अलग मैटर है। लेकिन यहाँ पर हमें ये मिलता है एक तारीखी नुक्ता कि हजरत जहरा सलामुल्ला अलैहा ने इमाम अली अलैहिस्सलाम से खुद कहा था कि मेरे जाने के बाद आप उमामा से शादी कर लें। क्यों? क्योंकि वो मेरी मेरी बहन की बेटी हैं, और चूंकि वो मेरी बहन की बेटी हैं तो वो बच्चों का, हसन और हुसैन और जैनब का अच्छे से ख्याल रख सकती हैं। खैर, इमाम अली ने फिर उमामा से शादी की। उमामा की फिर कुछ टाइम बाद, कुछ सालों बाद वफात हो जाती है। अब इसके बाद अमीर अल मोमिनीन अलैहिस्सलाम अपने भाई अकील से एक रिक्वेस्ट करते हैं, एक दरख्वास्त करते हैं। क्यों? क्योंकि अकील अरब के नसब और अंसाब में बहुत एक्सपर्ट थे, आप समझे, मुज्तहिद थे नसब देखने के अंदर, सही, कि इसका शजरा और इसके अजदाद कौन है, ये किस कबीले से इसका ताल्लुक है। हर हर अरब का जो है वो कबीला और उसका डीएनए सब कुछ अकील उसमें एक्सपर्ट थे। अकील कौन? यानी अकील इब्ने अबी तालिब, इमाम अली के भाई। अमीर अल-मोमिनीन ने अकील से ये फरमाया, देखें, उन्जुर इला इमरातिन कद वलदत हल फुहूला मिन अल अरब ले अतजवजहा फतदल फतलिद ली गुलामन फारिसा। ये जुमला अमीर अल-मोमिनीन का किताब उम्दतुत तालिब सफर नंबर 357 में ये जुमला आया है। अब तर्जुमा क्या है? इमाम अली फरमाते हैं अकील से कि मेरे लिए एक ऐसी खातून तलाश करो जो अरब के अंदर एक नजीब और शुजा खानदान से हो, ताकि उससे शादी करूं और वो मेरे लिए एक शुजा और बहादुर फर्जंद पैदा करे। ठीक, अब यहां पर अकील ने जब फिर तलाश करना शुरू किया, नतीजा फिर रिजल्ट देने आए अमीर अल-मोमिनीन को, तो अकील ने फरमाया कि अकील ने कहा कि देखें, फातिमा बिनते हिजाम, अकील ने लड़की ढूंढी जिसका नाम था फातिमा बिनते हिजाम, जो कि कबीलाए किलाब से थी, यानी खुद उम्मुल बनीन। उम्मुल बदीन अलैहि सलाम का असली नाम क्या था? फातिमा बिनते हिजाम, और उनका ताल्लुक कबीलाए किलाब से था। तो हजरत अकील ने इमाम अली को ये सजेशन दी और इमाम अली ने देखा बिल्कुल ठीक है, बेहतरीन, और इमाम अली की भी शादी हो जाती है उम्मुल बनीन सलामुल्ला अलैहा से। अलबत्ता यहां पर एक मुमकिन है, आप सबके अजहान शरीफ में एक सवाल भी पेश आए, वो सवाल किया है कि क्या अमीर अल मोमिनीन अलैहि सलाम अरब के डीएनएज और नसब और अनसाब के बारे में नहीं जानते थे? अमीर अल-मोमिनीन तो अफजल उन्नास है, अलम उन्नास है, तो उनको क्या जरूरत पड़ी कि वो अकील से कहें कि आप मेरे लिए ढूंढ कर लाएं, क्योंकि आप जो है वो नसब के अंदर बहुत एक्सपर्ट हैं। देखें यहां पर जवाब भी, अब देखें यहां पर अगर अमीर अल-मोमिनीन को अगर हम देखना चाहें अलम उन्नास के एतबार से, तो इसके बारे में हमारे पास एक बहुत ही खूबसूरत और झूम उठाने वाली रिवायत मौजूद है अबू जर रहमतुल्लाह अलैह से, कि अबू जर यहां पर फरमाते हैं, देखें बहुत ही खूबसूरत है, इससे पहले कि मैं इस शुबहे और इस सवाल का मैं जवाब दूं, ये रिवायत मैं आपके सामने पहले पेश करता हूं ताकि हमें पता चले कि अमीर अल मोमिनीन जिसे हम अफजल उन्नास कहते हैं, आलम उन्नास कहते हैं, क्या मतलब। देखें अबू जर अलैह सलाम फरमाते हैं, दखल तो अना व अमीर अल मोमिनीन वादियन फी ही नमलो, अमी मैं और अमीर अल मोमिनीन एक वादी में आए जहां पर बहुत सारे मोर्चे और बहुत सारे चींटियां मौजूद थी। फी ही नमलुल कसीर, कसीर तादाद में जो है वो चींटियां मौजूद थी। फकुल तो सुबहानअल्लाह सुबहानअल्लाह महसी ही, तो मैंने, यानी मैं अबू जर, मैंने इन चींटियों को देखकर कहा, इनकी तादाद को देखकर कहा कि सुबहान अल्लाह, मुनज्जा है वो खुदा जो ये जानता है कि इस वादी में कितनी तादाद और कितनी क्वांटिटी की चींटियां मौजूद हैं। तो यहां पर फकाल अलैहि सलाम अमीर अल मोमिनीन ने कहा ला तकुल जालिक वकुल सुबहान अल्लाह बारी, امیر المومنین نے فرمایا اس میں کوئی بڑی بات نہیں ہے کہ خدا یہ سب جانتا ہے، خدا تو یہ سب جانتا ہے، بلکہ تم یوں کہو سبحان اللہ باری، منزہ ہے وہ خدا جس نے اتنی ساری چیونٹیوں کو خلق کیا ہے. اب آپ دیکھیں آگے دیکھیں عجیب ہے، فواللہ، اب امیر المومنین فرما رہے خدا کی قسم، انی یعنی میں امیر میں علی، لأحصیہ، میں جانتا ہوں کہ ان کی کوانٹیٹیز کتنی ہیں، کتنی چیونٹیاں اس وادی میں موجود ہیں، وأعرف الذکر والأنثی، اور میں یہ بھی جانتا ہوں کہ ان چیونٹیوں میں سے کون سی مذکر ہے اور کون سی مؤنث ہے. بس امیر المومنین اعلم الناس ہیں. ٹھیک، اب آپ دیکھیں یہ فضائل امیر المومنین ہے جو ہماری روایات میں بے شمار درج ہوئی ہیں، نہ صرف ہماری روایات میں بلکہ اہل سنت بھائیوں کی کتب روائی میں بھی یہ بھرپور فضائل موجود ہیں. اب جواب کیا ہے، سوال آپ بھول تو نہیں ہے، سوال کیا تھا کہ کیوں امیر المومنین باوجود اس کے کہ وہ اعلم الناس ہے، وہ سب جانتے ہیں کہ ہر عرب کا نسب کیا ہے، انصاب کیا ہے، ڈی این اے کیا ہے، سب کچھ ان کے اجداد، ان کا شجرہ کیا ہے، پھر کیوں عقیل سے کہا؟ جواب یہ ہے کہ ہم اگر سیرت نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کو دیکھیں تو ایک بہت بڑی کوالٹی ہمیں نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی ملتی ہے کہ نبی اکرم اپنے اصحاب سے مختلف موقعوں اور مناسبتوں سے مشورت لیتے تھے، مشاورت کرتے تھے. ایسا ہی ہے، یہ سب آپ جانتے ہیں. تو یہاں پر بھی امیر المومنین علیہ السلام نے مشاورت کے باب سے عقیل سے کہا کہ تم جاؤ اور دیکھو میرے لیے کوئی ایسی لڑکی ڈھونڈ کے لاؤ جو نجیب بھی ہو، شجاع بھی ہو، اور خود ایک ایسی خاتون ہو کہ جس سے جو ہے وہ جس کی رحم سے ایک شجاع فرزند متولد ہو. بس اس کا جواب ہم بس یوں دیں گے کہ مشورت کے باب سے امیر المومنین نے عقیل سے کہا. اچھا، یعنی امین المومنین یہ چاہتے تھے کہ عقیل کے چینل سے یہ ساری کاروائی ہو شادی کی. ٹھیک ہے، ہم اس کو یوں بھی آپ کہہ لیں. اچھا، اب ہم آتے ہیں حضرت عباس ابن علی، یعنی حضرت امین المومنین ام البنین سلام اللہ علیہما کی شادی ہو جاتی ہے، اور سب سے پہلا بیٹا جو متولد ہوتا ہے وہ حضرت عباس ابن علی علیہ السلام، قمر بنی ہاشم، حضرت ابو الفضل، اور اس کے بعد پھر مزید تین اور بیٹے متولد ہوتے ہیں کہ ان کا بھی دیکھیں کربلا میں یہ چاروں بھائی شہید ہو جاتے ہیں. حضرت عباس تو شہید ہوتے ہیں ہم جانتے ہیں، لیکن حضرت عباس کے باقی تین بھائی بھی کربلا میں شہید ہو جاتے ہیں. اگر خدا نے چاہا تو ان سیشنز کے آخر میں ہم انشاءاللہ ان کے بھائیوں کا بھی ایک ذکر کریں گے انشاءاللہ. دیکھیں حضرت عباس کی ولادت ہوتی ہے، اور ولادت کے بعد ہمیں ایک واقعہ ملتا ہے. وہ واقعہ یہ ہے کہ امیر المومنین علیہ السلام نے حضرت عباس کی ولادت کے بعد ایک خاص عکس العمل دکھایا، ایک خاص ریاکشن دکھایا. امیر المومنین نے دیکھیں ہر باپ جب وہ اس کا جب پہلا بچہ پیدا ہوتا ہے تو کیا فیلنگز اس کے اندر آتی ہیں، وہ کیا ریئیکشنز دکھاتا ہے، وہ اپنے بچوں کو ہاتھ میں اٹھاتا ہے، اس کو چومتا ہے، اس کو بوسا دیتا ہے، اس کے ساتھ کھیلنا شروع کرتا ہے. امیر المومنین علیہ السلام کے بھی یہی ریئیکشنز تھے. جب حضرت عباس متولد ہوئے تو امیر المومنین علیہ السلام نے حضرت عباس کے چہرے مبارک پر بوسا دیا، ان کو چوما ان کے چہرے پر، اور ایک اور کام کیا، حضرت امیر المومنین امام علی نے حضرت عباس کے ہاتھوں پر بھی چومنا شروع کیا. یہاں پر ام البنین سلام اللہ علیہا نے امیر المومنین سے پوچھا کیوں ہاتھوں پر، کیوں آپ عباس کے ہاتھوں کو اس طرح چوم رہے ہیں؟ تو یہاں امام نے جواب میں کہا، فرمایا کہ یہ دو ہاتھ میرے حسین کی نصرت میں کٹ جائیں گے. یعنی امیر المومنین نے جب یہ جواب دیا تو اس جواب کے ذریعے کربلا کے واقعے کی پیشن گوئی کی، اور کہا کہ یہ دو ہاتھ میرے عباس کے میرے حسین کی نصرت میں قربان ہو جائیں گے، کٹ جائیں گے، قلم ہو جائیں گے. تو اب دیکھیں یہ واقعہ بھی ہمیں ولادت کے بعد یہ نظر آتا ہے تاریخی کتابوں میں. اور اب آتے ہیں حضرت عباس کے نام، کنیا اور لقب خود ایک جالب اور انٹرسٹنگ ٹاپک ہے. حضرت عباس کا نام عباس تھا اور ان کے چند کنیے تھے. ٹھیک ہے، ایک کنیا جو سب سے مشہور ترین کنیا ہے حضرت عباس کا، وہ کیا؟ ابو الفضل، فضائل کا باپ. اس کا جو ترجمہ ہے ابو الفضل، اگر اس کو لغوی ترجمہ کریں تو کیا ہوگا؟ فضائل کا باپ. البتہ کیوں ان کو ابو الفضل کہا جاتا ہے؟ اس کی وجہ یہ کہ خود حضرت عباس کے ایک بیٹے کا نام فضل تھا. صحیح، لیکن اگر حضرت عباس کا یہ بیٹا نہ بھی ہوتا تب بھی حضرت عباس پر یہ کنیا جچتا. کیوں؟ کیونکہ حضرت عباس کے اندر وہ تمام فضیلتیں جمع تھیں جو ایک ولی خدا میں ہونی چاہیے. البتہ ظاہر سی بات ہے، ہم یہ جانتے ہیں، یہ ہمارے اعتقادات کے اندر ہے کہ حضرت عباس معصوم نہیں ہے، لیکن وہ تمام فضیلتیں جو انسانی کمال کے لیے ضروری ہیں وہ حضرت عباس کے اندر موجود تھی. لہذا ان کو کہا جاتا ہے ابو الفضل، جو کہ مشہور ترین کنیا ہے. ایک اور کنیا جو حضرت عباس کا ہے وہ ہے ابو القاسم. کیوں؟ کیونکہ ان کا ایک بیٹا تھا بنام قاسم، اور ظاہر سی بات ہے ایک انسان کو، یہ عرب کے اندر معمول ہے کہ بعض اوقات ولادت کے وقت اس کو کنیا دیا جاتا ہے، بعض اوقات ولادت کے بعد یعنی بہت بعد دیا جاتا ہے، لیکن بالاخر بچوں کی مناسبت سے یہ کنیے بالاخر دیے جاتے ہیں. دیکھیں ابو القاسم. تیسرا کنیا ہے ابو قربہ. قربہ یعنی مشک آب، پانی کا مشک. ہم سب جانتے ہیں حضرت عباس علیہ السلام جس حالت میں شہید ہوئے کربلا کے اندر، اس وقت ان کے پاس پانی کا مشک تھا. لہٰذا اس جس کو عربک میں قربہ کہا جاتا ہے، تو اس شہادت کے بعد حضرت عباس کو یہ کنیا دیا گیا بنام ابو قربہ. یہ تھے حضرت عباس کے کچھ کنیے. اب آتے القاب. حضرت عباس علیہ السلام کے جو القاب ہیں، اب ایک کتاب ہے ہمارے پاس جس کا نام ہے تنقیح المقال، اس کے اندر جلد نمبر 2 صفحہ نمبر 128 میں 16 لقب ذکر کیے گئے ہیں حضرت عباس کے. البتہ بعض کتابوں میں حتیٰ 20 القاب سے زیادہ ان کا ذکر موجود ہے، لیکن جو مشہور ترین القاب ہیں حضرت عباس کے بارے میں وہ میں آپ کے سامنے پیش کرتا ہوں. سب سے پہلا لقب حضرت عباس علیہ السلام کا قمر بنی ہاشم. کیوں قمر بنی ہاشم؟ کیونکہ حضرت عباس بہت خوبصورت ہے، ان کا چہرہ، ان کا حلیہ، ان کے شمائل، یعنی ہی واز اے بیوٹیفل مین، بہت ہی خوبصورت ہے، بہت ہی زیبا ہے، اور اس زیبائی کی وجہ سے انہیں کہا گیا قمر بنی ہاشم. ایک اور لقب حضرت عباس کا سقا ہے، یعنی سقائی کی کا جو افتخار انہیں نصیب ہوا پانی پلانے کے اعتبار سے، اس وجہ سے ان کو سقائے کربلا یا سقا کہا جاتا ہے. ایک اور لقب ان کا القما ہے. چوتھا لقب حضرت عباس علیہ السلام کا حامل اللواء ہے، یعنی حضرت عباس کربلا میں امام حسین کی فوج کے سپہ سالار تھے، سپہ سالار تھے، اس وجہ سے ان کو حامل اللواء کہا جاتا ہے. پانچواں لقب حضرت عباس کا کشف الکتیبہ یا کشف الکتیبہ، اب میں نے تلفظ مجھے دیکھنا، کتیبہ یا کشف الکتیبہ ہے آئی تھنک سو. سردار لشکر، یعنی لشکر کے جو سردار اور کمانڈر ہیں وہ حضرت عباس، اس مناسبت سے ان کو یہ لقب دیا گیا. چھٹا لقب حضرت عباس کا العمید، سی عین میم دال، العمید، جس کو کہتے ہیں قوام لشکر، قائد، پیشوا. یعنی قوام لشکر کا کیا مطلب ہے؟ عمید یعنی لشکر کا دار و مدار اس شخصیت پر ہوتا ہے، جس شخصیت پر اس لشکر کا دار و مدار ہوتا ہے اس کو ہم کہتے ہیں العمید. ساتواں لقب حضرت عباس کا حام الزعینہ، یعنی حرم اور حرمت امام حسین کے پاسدار، حفاظت کرنے والے. آٹھواں لقب جو کہ بہت ہی مشہور ہے ہمارے درمیان، وہ کیا ہے؟ باب الحوائج. صحیح، باب الحوائج. کیونکہ کیوں باب الحوائج کہتے ہیں؟ کیوں الحوائج نہیں کہتے اور باب الحوائج کہتے ہیں؟ اس کی وجہ یہ کہ حضرت عباس کی شخصیت اس قدر بزرگ ہے معنوی لحاظ سے، اسپرچل لحاظ سے، کہ حاجتوں کا چینل، حاجتوں کا پورا ہونے کا چینل اس وجود عباسی سے جو ہے وہ پورا ہوتا ہے. اگر آپ کی کوئی حاجت ہے، کوئی مشکل ہے، تو آپ حضرت عباس سے متوسل ہوں اور آپ دیکھیں آپ کی حاجت کس طرح پوری ہوتی ہے. بس باب الحوائج، دیکھیں میں یہاں پر ایک بریکٹ پوائنٹ کھولنا چاہوں گا، ایک عجیب، یہ میں نے کئی سیشنز میں یہ بریکٹ پوائنٹ کھولا ہے، بند کیا، دوبارہ میں یہ تکرار کروں گا. دیکھیں ائمہ خداوند متعال نے، خدا رؤوف اور مہربان نے، خدا رحیم اور رحمان نے ہمیں کس قدر مفت میں، بغیر کسی خرچے کے، فری آف کاسٹ، ایسے چینلز، چینل ٹی وی چینل نہیں، ایسے چینلز ہمیں فراہم کیے ہیں، ایسی ہستیاں ہمیں فراہم کیے ہیں کہ آپ ان ہستی سے اپنی مشکلات کو حل کر سکتے ہیں. مجھے ایک بات بتائیں، آپ امام زمانہ علیہ السلام سے اگر بات کرنا چاہے بات نہیں کر سکتے؟ بات کر سکتے ہیں. ابھی آپ بیٹھے ہوئے سامنے ٹی وی کے میرا یہ لیکچر سن رہے ہیں، صحیح، آپ بعد میں جب اب لازمی نہیں ہے مصلی پہ بیٹھے ہیں، آپ کسی بھی حالت میں ہو، البتہ وضو کی حالت میں ہو تو بہتر ہے کہ آپ ایک اچھی حالت میں آپ بات کریں امام زمانہ سے، کیا مشکل ہے. اور دیگر اولیاء خدا، ائمہ تو ہیں، مثلا حضرت عباس علیہ السلام، مجھے کتنی دفعہ لوگوں نے کہا ہے کہ آپ صاحب آپ کم میں ہیں اور حضرت معصومہ سلام اللہ علیہا کے جوان میں تو آپ کی زیادہ دعائیں قبول ہوتی ہیں کیونکہ کہ آپ قریب ہیں. میں انہیں ہمیشہ کہتا ہوں نہیں آقا، ایسا نہیں ہے. میں آپ کو ایک بزرگ عالم کا کال میں آپ کو ذکر کرتا ہوں، اب آپ مجھے بتائیں اس کال کے بعد. وہ عالم یہ فرماتے، وہ زندہ بھی ہیں، خدا ان کی، خدا ان کو لمبی عمر دیں، وہ یہ فرماتے ہیں کہ کم میں یہاں پر ایک مزار ہے ایک عالم، ایک فقیہ، ایک مجتہد کا، ان کا نام ہے مرزا یہ قمی، مرزا یہ قمی رحمۃ اللہ علیہ. یہ عالم فرماتے ہیں کہ مرزا یہ کہ قمیوں کے لیے، بہت غور سے سنیں، قمیوں کے لیے مرزا قمی کی شفاعت کافی ہے. یعنی مرزا قمی جب شفاعت کریں گے تو قم والوں کے لیے کفایت کرے گا، لیکن حضرت معصومہ سلام اللہ علیہا کی شفاعت کا دائرہ اور قلمرو پوری دنیا کے حد تک ہے. یعنی اگر آپ اس وقت اگر جس کنٹری میں آپ بیٹھے ہیں، پاکستان میں ہو، ہندوستان میں، ویئر ایور، امریکہ میں ہو، کہیں بھی ہو، آپ جس دنیا کے کونے سے حضرت معصومہ کو سلام کریں، وہ آپ کے سلام کا جواب دیتی ہیں. آپ کسی بھی کونے میں ہو دنیا میں، آپ حضرت معصومہ کا زیارت نامہ پڑھیں اور اپنی حاجت طلب کریں، آپ دیکھیں آپ کی حاجت پوری ہوتی ہے. اسی طرح حضرت عباس علیہ السلام ہے، جن کا مزار کربلا میں ہے، بین الحرمین، آپ پاکستان میں بیٹھ کر ان سے بات نہیں کر سکتے، صحیح ہے. اب ہوتا کیا ہے، چونکہ مسئلہ کیا ہے، مسئلہ یہ کہ مجھے اور آپ کو ان چیزوں پہ پریکٹیکل یقین نہیں ہے. چونکہ پریکٹیکل یقین نہیں ہے، آپ پاکستان جا کے دیکھیں کیا حالت ہے. اپنی حاجتوں کو پورا کرنے کے لیے ایک طرف سے ہم جاتے ہیں مصلی پر، ایک طرف سے ہم جاتے ہیں حضرت عباس سے یا مثلا باب الحوائج سے اپنی دعائیں طلب کرتے ہیں، چونکہ یقین نہیں ہوتا، پھر اس کے بعد جاتے ہیں بنگلہ دیشی باباؤں کے پاس، بنگالی باباؤں کے پاس جاتے ہیں اور اپنی حاجت وہاں سے پوری کرواتے ہیں. ایسا نہیں ہے، ایسا ہی ہے وہاں پر، پاکستان ہندوستان میں آپ جا کے دیکھیں یہی حالت ہے. لیکن آپ کم میں آئیں، کم، حدیث میں ہے کہ کم آشیانہ ہے اہل البیت علیہ السلام کا، حدیث میں ہے کہ کم حرم اہل البیت ہے. اب آپ کم، جو کم آتا ہے وہ اس نگاہ سے کبھی آپ آئیں کم کہ آیا یہاں پر بھی بنگلہ دیشی باباؤں کے پاس لوگ جاتے ہیں اپنی حاجت پورا کرنے کے لیے؟ نہیں. کیا عراق میں جو لوگ ہیں وہ باباؤں کے پاس جاتے ہیں اپنی حاجات پوری کرنے کے لیے؟ نہیں، وہ جاتے ہیں حرم حضرت امام حسین کے حرم میں، حضرت عباس کے حرم میں. کم والے جاتے ہیں حضرت معصومہ کے پاس، مشہد جاتے ہیں، وہاں سے اپنی حاجت لے کر آتے ہیں. لیکن پاکستانی اور ہندوستانی مسلمانوں کو کیا ہو گیا، وہ کیوں جاتے ہیں بنگلہ دیشی باباؤں کے پاس؟ अब आप कहें नहीं यार साहब, हमें आप दुआ करें हम आए वहां पर और वहां आके अपनी हाजत तलब करें। नहीं, आप जहां जिस मुल्क में भी आप बैठे हैं वहीं से आप वजू करें। हजरत अब्बास अलैहिस्सलाम, हजरत मासूमा सलामुल्लाह अलैहा, इमाम रिजा अलैहिस्सलाम, इमाम हुसैन अलैहिस्सलाम और जितने भी अइमा, जो इमाम आपके जहन में आता है या जिस इमाम से आप ज्यादा मोहब्बत करते हैं, चले ये मैं आपको, ये भी आपको एक तरीका बता दूं, जिससे आपको ज्यादा उनसे, अगर हजरत अब्बास से ज्यादा उनसे वजू करें, हजरत अब्बास का ज्यादा नामा पढ़ें, उनसे बातें करना शुरू करें, उनसे अपना दर्द दिल बयान करें, आप देखें आपको कितना हल्कापन महसूस होगा, कितना आपका बोझ उतर जाएगा आपका मुश्किलात का। बस बाबुल हवाइज अगर हजरत अब्बास अलैहिस्सलाम का लकब है तो मुझे और आपको इन चीजों के ऊपर यकीन कामिल होना चाहिए कि ये हमारी हाजात पूरी करते हैं। एक और लकब हजरत अब्बास अलैहिस्सलाम का तैयार, क्या है तैयार? इमाम सज्जाद अलैहिस्सलाम फरमाते हैं कि खुदावंद मुताल ने मेरे चचा अब्बास को पर अता किए हैं और उन पर के जरिए मेरे चचा अब्बास आलम कुद्स में परवास कर रहे हैं। आलम कुद्स में, इमाम ने यहां पर जन्नत का लफ्ज इस्तेमाल नहीं किया, जन्नत से एक बालतर आलम क्या है, आलम कुद्स, वहां पर हजरत अब्बास परवास कर रहे हैं। और एक और उनवान, जो एक और लकब जो हजरत अब्बास अलैहिस्सलाम का है, वो इमाम सादिक अलैहिस्सलाम ने अपने इसी ज्यारतनामे में ये लकब उन्हें दिया है, जो मैंने आपके सामने अभी इसकी करात की, वो क्या है, अल अब्दुस सालिह। अस्सलामु अलैका अय्युहल अब्दुस सालिह المُطِيعُ لِلَّهِ وَلِرَسُولِهِ وَلِأَمِيرِ الْمُؤْمِنِينَ وَالْحَسَنِ وَالْحُسَيْنِ। इंशाअल्लाह कल के सेशन से हम आएंगे हजरत अब्बास अलैहिस्सलाम की जिंदगी को, की नौजवानी को, देखेंगे अमीर المؤمنین के दौर में वो कौन सी तारीखी हमें वाकयात मिलते हैं हजरत अब्बास के, फिर हम आएंगे इमाम हसन के दौर में अलैहिस्सलाम और फिर इंशाअल्लाह आएंगे करबला में हजरत अब्बास की जिंदगी और सीरत। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।